यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान। आज एकै दिन थप 16 जनामा कोरोना संक्रमणको पुष्टि। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 75 पुग्यो। कोरोना संक्रमणले विदेशमा रहेका 73 नेपालीको मृत्यु। आज मे 3 विश्व प्रेस स्वतन्त्रता दिवस। प्रेस जगतलाई मर्यादित र जवाबदेही हुन राष्ट्रपति भण्डारीको आग्रह। हरित जलवायु कोष र राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले नेपाललाई चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयनका लागि करिब 4.69 अर्ब रूपियाँ अनुदान उपलब्ध गराउने। र उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ रूपमा कार्यक्रममा देखिनु भएकोमा अमेरिकी राष्ट्रपतिद्वारा खुशी व्यक्त। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन यही वैशाख 26 गतेका लागि आह्वान गर्नुभएको छ। सरकारको सिफारिशमा आज राष्ट्रपति भण्डारीले वैशाख 26 गते दिउँसो 4 बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति समक्ष बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको थियो। जेठ 15 गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्री परिषद बैठकमा प्रधानमन्त्रीले लकडाउन थप कडाई गर्न र उपत्यकाभित्र नै र उपत्यका बाहिर जानेमाथि निगरानी गर्न, सीमामा थप ध्यान दिन निर्देशन दिनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले जानकारी दिनुभयो।
मन्त्री परिषदको बैठकमा 26 गते वर्षे अधिवेशन आह्वान गर्नलाई सिफारिस गरी पठायो क्याबिनेटले। अरू दैनिक आफ्ना प्रस्तावहरू थियो, अर्थ र कृषिको त्यही पास गर्यो।
हजुर, अब यो कोरोनासँग सम्बन्धित रहेर कुनै निर्णयहरू, कुनै आदेशहरू, प्रधानमन्त्रीको कुनै त्यस्तो निर्देशनहरू केही?
यसमा उहाँले के बताउनु हो भने अहिलेको जुन लकडाउन छ यसलाई अझै केही समयसम्म कडाइका साथ पालना गर्ने गराउने कामहरू गर्नुपर्छ। यो विशेष गरेर यो सिलबन्दी गरिएको छ सीमा, त्यसलाई पनि अब समकक्षीहरूसँग त्यो जो भारत र नेपालको जोडिएको ठाउँ छ त्यहाँ समकक्षीहरूसँग सरसल्लाह गरेर कडाई गर्नुपर्छ भन्ने खालको कुरा गर्नुभएको छ। विशेष गरेर यो गृहलाई भन्नुभएको हो र काठमाडौँको हकमा के भन्नुभएको छ भने यो काठमाडौँभित्र आउने र काठमाडौँ बाहिर जाने काम चाहिँ अब बन्द गरेर अलिकति त्यो कुरामा ध्यान दिनु भनेर भन्नुभएको छ। अहिलेसम्म चाहिँ यो कार्यान्वयन गरेरै जानुपर्छ भन्ने छ। अब 25 गतेसम्म त छँदैछ।
नेपालगंजमा थप 15 जना र पर्सामा 1 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 75 पुगेको छ। नेपालगंजमा आज दिउँसो 9 तथा साँझ 6 गरी 15 जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगंजमा कोरोना संक्रमण पुष्टि भएका 7 देखि 58 वर्ष उमेर समूहका व्यक्तिहरू रहेको र उनीहरूमध्ये 5 जना पुरूष र 4 जना महिला रहेको छन् भने पर्सामा 36 वर्षीय 1 पुरूष रहेको जानकारी दिनुभयो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 13,414 र आरडीटी विधिबाट 49,688 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 21,951 जनालाई क्वारेन्टाइनमा राखिएको र 77 जनालाई आइसोलेसनमा राखिएको छ। यसैबीच नेपालगंजमा कोरोना संक्रमितको संख्या बढ़ेपछि परीक्षणको दायरा विस्तार गरिएको छ। नेपालगंजको पछिल्लो अवस्था कस्तो रहेको छ भनेर सहकर्मी सन्तोष रेग्मीले नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई सोध्नु भएको छ।
अस्ति जुन एकजना संक्रमित यहाँ देखियो उसको ट्रेसिङ गर्ने क्रममा चाहिँ हिजो 2 वटा वार्डमा वार्ड नम्बर 7 र वार्ड नम्बर 8 नेपालगंज उपमहानगरपालिकाको 2 वटा वार्डमा चाहिँ हामीले त्यहाँ भएका ट्रेसिङमा रहेका मन्दिर मस्जिदहरू त्यसपछि टोलको सम्पूर्णलाई चाहिँ हामीले टेस्टिङ गरेका थियौँ पीसीआरको प्रविधिबाट। 90 जना जति थियो तिनीहरू मध्ये नै आज 30 जनाको चेक गर्दाखेरि चाहिँ 9 जनाको रिजल्ट पोजिटिभ आएको भन्ने चाहिँ जानकारी प्राप्त भएको छ र अरूको चेकिङ भइरहेको छ। र ती 9 जना वार्ड नम्बर 7का हुन् कि 8 हुन् अथवा चाहिँ अस्ति देखिएको संक्रमितकै परिवार हो कि अथवा को भन्ने कुरा चाहिँ फाइन्ड आउट हुँदैछ। अहिले ठ्याक्कै यही भन्ने चाहिँ छैन, अब अरू पनि चेकअप हुँदैछ।
भनेपछि अहिलेसम्म 90 जना गरिएकोमा यो 30 जनाको परीक्षणको नतिजा हो।
हजुर,
60 जनाको परीक्षणको नतिजा अझै आउनै बाँकी छ,
अझै चेक हुँदैछ।
हामी बाँकी परीक्षण पनि गर्छौँ,
गरिरहेछौँ। आजदेखि फेरि पनि परीक्षण सुरु भएको छ। विभिन्न वार्डहरूबाट चाहिँ उहाँहरूसँगको ट्रेकिङ अथवा चाहिँ हामीलाई शंकास्पद लागेको टोल छरछिमेकबाट चाहिँ त्यस्तो सूचना आएकाहरूलाई चाहिँ हामीले चेकिङ सुरु गरेका छौँ। विडम्बना हामीसँग भएको जति चाहिँ पीसीआर टेस्ट किट थियो त्यो किटै सकिन लागेको भन्ने चाहिँ जानकारी आएको छ। टेस्टिङ अझै बढाउनु पर्नेमा किट नै सकिएको भन्ने खबरले अझै यो विकराल रूप लिन्छ कि भन्ने चाहिँ हामीलाई शंका छ। त्यस कारणले गर्दा यो टेस्ट जाँचलाई बढाउनु पर्यो भन्ने हाम्रो माग हो। त्यसको लागि चाहिँ नेपाल सरकारले कुनै न कुनै चाहिँ व्यवस्था चाहिँ गर्नुहोला।
सुरजना कोरोना संक्रमित देखिएपछि बाँकेको नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले थप सावधानी अपनाउन नगरवासीमा आग्रह गर्नुभएको छ। नगर प्रमुख राणाले आज साँझ विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा आम नगरवासीलाई धैर्य धारण गर्दै सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्दै स्थानीय प्रहरी प्रशासन र स्थानीय तहलाई सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको छ। जोखिमपूर्ण घड़ीमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख राणाले आम नगरवासीमा थप सजग सचेत र सावधानी अपनाउन अनुरोध समेत गर्नुभएको छ। कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैर आवासीय नेपालीहरूको संख्या 73 पुगेको गैर आवासीय नेपाली संघले जनाएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार बेलायतमा मात्रै 49 जनाको मृत्यु भएको छ। बेलायतको ग्रेटर लण्डनमा 27, मिडल्याण्डमा 8, साउथ इस्टमा 11 र साउथ वेस्टमा 3 जनाको मृत्यु भएको हो। त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या 15 पुगेको छ, जसमध्ये न्यूयोर्कमा 12, कोलोराडोमा 2 र भर्जिनियामा 1 जनाको मृत्यु भएको हो। यस्तै संयुक्त अरब इमिरेट्स यूएईमा 5, आयरल्याण्डमा 1, जापानमा 1, टर्कीमा 1 र नेदरल्याण्डसमा 1 जनाको कोरोना संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डाक्टर संजीव सापकोटाले जानकारी दिनुभयो। बाँकेको नरेनापुर गाउँपालिका वडा नम्बर 1 कटकुइया स्थित नेपाल भारत सीमाको 10 गजामा 21 जना नेपाली अलपत्र परेका छन्। भारत र नेपालमा लकडाउन भएकै बेला उनीहरू खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका हुन्। भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका उनीहरूलाई भारत फिर्ता पठाउने वा नेपालमै क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा सरकारको निर्देशन कुरिरहेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। रूकुम पूर्वमा कोविड 19 को आरडीटी परीक्षणका लागि किटको अभाव भएको छ। किट पर्याप्त नहुँदा कोरोना परीक्षण 2 सातादेखि रोकिएको छ। किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ। हालसम्म भारत लगायत अन्य मुलुकबाट 162 नागरिक भित्रिएका छन्। देशका विभिन्न जिल्लाबाट भने 1000 भन्दा बढ़ी नागरिक भित्रिएका छन्। भित्रने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो। कालीकोट जिल्लामा पनि लकडाउन पूर्ण रूपमा पालना हुँदै आएको छ। जिल्लाका विभिन्न 78 स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने विदेशबाट आउनेहरूलाई क्वारेन्टाइनमा राखी दैनिक स्वास्थ्य परीक्षण गरेर 14 दिनपछि घर पठाइने गरिएको छ। हालसम्म जिल्लामा कोरोनाको संक्रमण नदेखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। कालीकोटबाट संवाददाता अनन्त बरालको रिपोर्ट।
हालसम्म बाहिर देशबाट आउनेको संख्या 345 हुनुहुन्छ प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल।
इण्डियादेखि लिएर अन्य विदेशबाट आएका अहिलेसम्म लगभग 345 हाराहारीको चाहिँ हाम्रो संख्या डाटा छ र त्यही अनुसार चाहिँ हामीले उहाँलाई आएको समयमा क्वारेन्टाइनमा राख्ने र टाइम पिएपछि 14 दिनपछि उहाँलाई क्वारेन्टाइनबाट निकाल्ने कुराहरू पनि गरिराखेका छौँ र अहिलेसम्म त्यस्तो शंकास्पद व्यक्तिहरू कालीकोट जिल्लामा चाहिँ फेला परेको छैन।
जिल्ला अस्पताल कालीकोटका प्रमुख डाक्टर भीष्म पोखरेल।
हाल कालीकोट जिल्लामा 78 स्थानमा क्वारेन्टाइन राखिएको रहेको छ र जसमध्ये चाहिँ 691 बेड रहेको छन्। त्यसमध्ये चाहिँ 176 जना चाहिँ हालसम्म क्वारेन्टाइनमा राखिएको र त्यसमध्ये 150 जना डिस्चार्ज भएर अहिले 26 जना चाहिँ क्वारेन्टाइन स्थलमै रहेको अवस्था छ। त्यहाँ चाहिँ हामीले ज्वरो मापन गर्छौँ दैनिक बिहान र साँझ र ज्वरोको औषधिको पनि रहेको अवस्था छ। तत्कालै अब हामीले 500 सम्मको आइसोलेसन वार्ड विस्तार गर्ने लक्ष्यका साथ पनि अघि बढ़िरहेको अवस्था छ।
भारतबाट आएका व्यक्तिहरू क्वारेन्टाइनमा बस्न नमान्ने र रातारात गाउँमा बस्ने गरेको
बाहिर मुलुकबाट आउने बाहिर जिल्लाबाट आउनेलाई व्यवस्थापन गरेर त्यसलाई क्वारेन्टाइनमा राख्ने गरिकन त्यहाँको व्यवस्थापन गरेको चाहिँ छ। तर बाहिरबाट आउनेले क्वारेन्टाइनमा बस्न मानिराखेका चाहिँ छैन, कठिनाई भइराखेका चाहिँ छ। केही दिन अगाडि राखेका पनि क्वारेन्टाइनबाट भागेका चाहिँ छन्। तिनीहरूलाई फेरि चाहिँ ल्याएर चाहिँ हामीले क्वारेन्टाइनमा राखेका छौँ।
कर्णाली नदी पारी एक नगरपालिका र 4 गाउँपालिका लकडाउनका कारण खाद्यान्न बोकेका गाडीहरू पुल नहुँदा सामान पल्टी गरेर दिनुपर्ने भएकोले हालसम्म कुनै पनि मालवाहक गाडीहरू जान सकेका छैनन्। सो क्षेत्रमा खाद्यान्नको लागि कुनै व्यवस्था मिलाउनु पर्ने देखिन्छ। रेडियो नेपालका लागि अनन्त बराल कालीकोट मानमा।
हरित जलवायु कोष र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई 4,68,82,00,000 रूपियाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ। अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र एफएओका प्रतिनिधि सोमशक पोपोपिनियोले हस्ताक्षर गर्नुभयो। सो परियोजना प्रदेश नम्बर 1, 2 र बागमती प्रदेशका चुरे क्षेत्रका 26 नदी प्रणालीमा आश्रित 2,06,081 परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिनेछ। नारायणी अस्पतालमा कोरोना संक्रमित भई उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई फेरि संक्रमण देखिएपछि गैराती उपचारका लागि वीरगंज लगिएको छ। उनको नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सचेतना जगाउन बझाङका ओडा ओडामा टोली परिचालन गरिएका छन्। स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरू संलग्न रहेका टोलीले अस्वस्थ व्यक्तिको उपचार समेत गर्ने गरेको छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
कोरोना भाइरसको रोकथाम साथै नियन्त्रणका लागि सचेतना जगाउन र स्वास्थ्य उपचार सहित गाउँलेहरूको समस्या बुझविस्तार गर्न बझाङका ओडा ओडामा टोली परिचालन गरिएका छन्। कोरोना रोकथामका लागि एकीकृत समूह नाम दिएको यो टोलीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित स्वयंसेवकहरू संलग्न रहेका छन्। गाउँघरमा आइरहेको यस्तो टोलीले गाउँलेहरूलाई के जानकारी दिइरहेको छ त? जय पृथ्वी नगरपालिका पाणी सनकी स्थानीय महिला।
सापन दियो, चामल भयो, कमजोरी मान्छे कि औषधि दियो, सलाइन चढाउनकी लागि आउनुभयो, आफूले सुरक्षा बस्नु भनेर सम्झायो।
सर सफाई, खानामा ध्यान देऊ, घर सफा गर, टोयलेट सफा गर, मिचिमिची हामीले हात धुनै पर्छ।
गाउँ गाउँमा हिँडिरहेको यो टोलीको काम बारे बताउँदै चैनपुर स्वास्थ्य चौकीका सिनियर एवं ललितराज खत्रीले भने,
कोरोना प्रिभेन्सन ग्रुप भन्ने परिपत्र छ, होइन, 6 भइसक्यो यो कार्यक्रम गर्दा।
जय पृथ्वी नगरपालिका वडा नम्बर 10 वडा अध्यक्ष दलबहादुर विष्टले पनि गाउँलेहरूको स्वास्थ्य उपचार सहित राहत पाए नपाएको अनुगमनका लागि आफू पनि घर दोलोमा गइरहेको बताउनुभयो।
हाम्रा गाउँघरका सम्पूर्ण बुढापाकाहरूको स्वास्थ्य उपचार के कस्तो अवस्था छ, दीर्घ रोगीहरू, दमका रोगीहरूको तत्काल उपचार गराउनु पर्छ भनेर चैनपुर हेल्थ पोस्टसँग उपलब्ध भएको औषधि, त्यसका बावजुद पनि ओडाले करिब 15,000-20,000 औषधि र राहत सही तरिकाले वितरण भयो भएन, यसमा जनताको के गुनासो छ भनेर अनुगमन र सुपरभिजन गरिराखेको छु।
देशमा भएको लकडाउनका कारण बन्द भएको यो समयमा ओडावडामा गठन भएको यस्तो खालको एकीकृत समूह कोरोना रोकथामको लागि एउटा सहयोगी हात बन्न सकोस्। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बिहान 6
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। आज मे 3 अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस। संयुक्त राष्ट्र संघीय महासभाले सन् 1993 हरेक मे 3 दिन दिवस मनाउने निर्णय गरे अनुरूप स्वतन्त्र प्रेसका पक्षमा विभिन्न कार्यक्रम गरेर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण संचारकर्मीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले ट्वीट मार्फत सन्देश जारी गर्नुहुँदै भय र पक्षधरता मुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाबदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा समृद्ध नेपाल, सुखी नेपालीको साझा संकल्प पूरा गर्न यस दिवसले प्रेरणा दिने आशा व्यक्त गर्नुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा संचारकर्मी लगायत प्रेस जगत सम्बद्ध सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको उच्च कदर र सराहना गर्नुभएको छ। अर्थ संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै नेपालको संविधानमा सर्वसाधारण नागरिक अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हक सुनिश्चित गरिएको स्मरण गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुप्रा शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवाधिकार एक अर्काका परिपूरकका रूपमा रहेको बताउनु भएको छ। लकडाउनको समयमा वीरगंज भन्सार नाका हुँदै दैनिक आपूर्तिका लागि 4 अर्ब भन्दा बढ़ीको खाद्यान्न, फलफूल, औषधि, ग्यास तथा इन्धन भित्रिएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी विमल कुमार शाहका अनुसार चैत्र 11 गतेदेखि आजसम्म सबैभन्दा बढ़ी एलपीजी ग्यास, औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु, गोलबेडा, फलफूल लगायतका वस्तुहरू नेपाल भित्रिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ रूपमा सार्वजनिक कार्यक्रममा फेरि देखा पर्न थाल्नु भएकोमा आफूलाई खुशी लागेको बताउनु भएको छ। उत्तर कोरियाली नेता किम विभिन्न आशंका बीच 3 सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको थियो। उत्तर र दक्षिण कोरिया बीच तनावग्रस्त सीमा क्षेत्रमा गोली हानाहान भएपछि दुई देशबीच पुनः तनाव बढ़ेको छ। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 2,44,876 पुगेको छ भने संक्रमितको संख्या 34,97,000 नागेको छ। हालसम्म निको भएर घर फर्कनेको संख्या 11,26,000 पुगेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली रही, केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान। आज एकै दिन थप 16 जनामा कोरोना संक्रमणको पुष्टि। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 75 पुग्यो। कोरोना संक्रमणले विदेशमा रहेका 73 नेपालीको मृत्यु। आज मे 3 विश्व प्रेस स्वतन्त्रता दिवस। प्रेस जगतलाई मर्यादित र जवाबदेही हुन राष्ट्रपति भण्डारीको आग्रह। हरित जलवायु कोष र राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले नेपाललाई चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयनका लागि करिब 4,69,00,000,000 रूपियाँ अनुदान सहयोग उपलब्ध गराउने। र उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ रूपमा सार्वजनिक कार्यक्रममा देखिनु भएकोमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा खुशी व्यक्त। यसका साथै राति 9 बजेको समाचार यही पूरा हुन्छ। अबको समाचार 11 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।